بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إن ربكم الله الذي خلق السماوات والأرض في ستة أيام ثم استوى على الأرش سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم ارشاد باری تعالی ہے ان ربکم اللہ الذی خلق السماوات والارض بے شک تمہارا رب اللہ ہے جس نے پیدا کیا آسمان اور زمینوں کو بے شک تمہارا رب اللہ ہے جس نے پیدا کیا آسمان اور زمین فی ستت ایام چھ دن میں ثم استوى علی الارش اور پھر قرار پکڑا عرش پر یغشی اللیل النہار اور اڑھاتا ہے رات پر دن کو یطلبہ حثیثا کہ وہ اس کے پیچھے لگا آتا ہے دوڑتا ہوا والشمس والقمر والنجوم مسخرات بأمره اور سورج اور چاند اور تارے پیدا کیے تابعدار اپنے حکم کے الا سن لو لہ الخلق والامر اسی کا کام ہے پیدا کرنا اور حکم فرمانا تبارک اللہ رب العالمین بڑی برکت والا ہے اللہ جو رب ہے سارے جہان کا. اس مبارک آیت کے اندر اللہ رب العزت نے اپنا انٹروڈکشن دیا ہے کہ تمہارا رب کون ہے. ان ربکم بے شک تمہارا رب جو ہے جس نے پیدا کیے ہیں آسمان اور زمین کو اور یہ سب کچھ جو پیدا کیا یہ اتنی عجیب و غریب قسم کی صورتحال یہ ساری جو پیدا ہوئی ہے یہ چھ دن میں پیدا کیا. ثم استوى على العرش پھر اللہ اپنے عرش کے اوپر جو ہے وہ قرار پا فرما گئے. قرآن پاک کی اس آیت نے ایک عام بندہ جو پڑھا لکھا بھی نہیں ہو جسے دنیا کا کچھ بھی نہ پتا ہو مگر وہ ضرور آسمان کو سر اٹھا کے دیکھ سکتا ہے. ہر بندہ آسمان کو دیکھتا ہے, ہر بندہ جو ہے وہ زمین کو دیکھتا ہے, ہر بندہ یہ دیکھتا ہے کہ زمین میں پہاڑ ہیں, زمین میں جو ہے وہ سمندر ہے, زمین جو ہے وہ ایک طرف سے دوسری طرف بہت ہی زیادہ بڑی بنی ہے, زمین میں درخت ہیں, زمین میں جانور ہیں, زمین میں پرندے ہیں. تو یہ جو ساری چیزیں ہیں اس کے لیے کوئی پی ایچ ڈی کرنے کی ضرورت نہیں ہے ان چیزوں کو بارے میں سوچنے کے لیے کہ کس نے اس کو پیدا کیا. اتنا بڑا آسمان یہ کون پیدا کرتا ہے, اتنے سورج کی روشنی جو پوری دنیا کو روشن کر دیتی ہے, یہ تمام چیزیں ایک عام سا بندہ جس کو بہت تعلیم جس کی نہیں ہے وہ بھی آرام سے ان چیزوں کی حیثیت کو اور ان چیزوں کے اس معجزے کو حیرانگی کے ساتھ پہچاننے پہ مجبور ہو جاتا ہے. تو اللہ رب العزت نے اس مبارک آیت میں اپنا انٹروڈکشن دیا کہ یہ جو سارا آسمان تم دیکھ رہے ہو اور یہ جو زمین دیکھ رہے ہو, یہ جو تم طرح طرح کی چیزیں زمین سے پیدا ہوتی ہیں, کہیں فصلیں پیدا ہو رہی ہیں چاول اور گندم کی تو کہیں آم اور کینو نکل رہا ہے, فروٹس نکل رہے ہیں, कहीं इसी जमीन में से जो है वो मादनियात निकल रहे हैं, कॉपर और आयरन भी इसी में से निकल रहा है और गोल्ड और डायमंड्स भी इसी में से निकल रहे हैं। ये किसने जमीन पैदा की, किसने रखी हुई है ये चीजें? कोई और शख्स ला सकते हो जो बताए कि हाँ जी ये मेरा बनाया हुआ सब कुछ है? कोई भी नहीं है। और अल्लाह ने ये फाइनल बात बताई कि ये आसमान और इसके सितारे भी अल्लाह ने बनाए और ये जमीन और जमीन के अंदर की चीजें भी सारी अल्लाह ने बनाई हैं। और हमें तो अल्लाह अकबर एक घर बनाना है ना, तो एक घर पे 2 साल लग जाते हैं, छोटा सा एक शहर के अंदर एक मोहल्ले का एक घर 2 साल लग जाते हैं और कुछ बड़े घर 3-3, 4-4 साल ले जाते हैं। अल्लाह ने फरमाया पूरे आसमान और जमीन के इस खेल को अल्लाह ने 6 दिन में बना दिया। तो अल्लाह ने अपनी तारीफ, अपना इंट्रोडक्शन दिया, साथ साथ अपनी कुदरत का इजहार भी किया, साथ साथ इस चीज पे भी दावत दी कि जब ये सारी अल्लाह की तखलीक को देख लिया तो फिर इस बात को मान जाओ कि हम मखलूक हैं, हमें अल्लाह ने पैदा किया। इतनी अल्लाह की जबरदस्त किस्म की निशानियां एक आम बंदे के लिए नहीं, साइंसदान जो साइंस को समझता है, जो आसमानों के ऊपर रिसर्च करता है और जो जमीन के अंदर की रिसर्च करता है, वो तो उसके लिए तो बहुत ज्यादा निशानियां हैं। जो डॉक्टर है जो इंसानी जिस्म पे काम करता है उसके लिए भी बड़ी निशानियां है, मगर ये निशानी आसमान और जमीन से क्या क्या पैदा होता है और आसमान पे कैसे सितारे हैं, ये तो हर एक के लिए ये निशानी है। और इंसान ऐसा अपनी लज्जतों में पड़ गया कि वो अब भी गाफिल अल्लाह को अल्लाह ही नहीं मानना चाहता। अल्लाह अकबर, हर रोज देख रहा है आसमान को, हर रोज उससे बरसती हुई बारिश को देखता है, सफर करके बर्फ देखने जाता है कि जी मरी चलते हैं और नथिया गली चलते हैं, बर्फ देखने को मिलेगी, और वो बर्फ देख के एहसास नहीं करता अल्लाह अकबर के ये कौन है जो इस बर्फ को बरसा रहा है। पूरा पाकिस्तान सिमट कर कराची आ जाता है, जी समंदर देखना है, भाई वो कौन है जो ये लहरों को चला रहा है समंदर में? अल्लाह अकबर। और बताएं ना ये किसने ये उसूल बनाया कि इंसान समंदर में जाएगा तो नीचे डूब जाएगा और कश्ती जो है वो समंदर में ऊपर तैरती रहेगी? तो आम बंदा है जो इन सारी निशानियों को देख सकता है और अल्लाह के सामने सजदा रेज हो सकता है, मगर इंसान की बगावत ऐसी कि इस सब के बावजूद भी वो अल्लाह को मानने से इनकार कर जाता है। इस मुबारक आयत में अल्लाह ने फरमाया कि ये 6 दिन में जमीन और आसमान को पैदा किया, तो जाहिर है वो 6 दिन कौन से 6 दिन हैं? दुनिया के 6 दिन हैं क्या? आसमानों में इसी तरह के दिन और रात होते हैं? तो इसके बारे में फाइनल बात नहीं की जा सकती, क्योंकि कुरान पाक में एक जगह लिखा कि आखिरत का एक दिन जो है वो 50,000 साल दिन के बराबर होगा, और एक जगह कुरान पाक में आया कि अल्लाह रब्बुल इज्जत ने बंदे से पूछेंगे कि तू दुनिया में कितने दिन रहा, तो ये 70-80 साल जो गुजार के आया होगा वो अपने 70-80 साल के बारे में ये नहीं कहेगा कि अल्लाह 70 साल रह के आया हूँ या 75 साल रह के आया हूँ, बल्कि कुरान पाक में आता है कि वो अल्लाह से कहेगा कि या अल्लाह ऐसा लगता है शाम का एक हिस्सा बस गुजार के आया हूँ। वो आखिरत की जब टाइम्स और सिस्टम को देखेगा तो उसको सही पता चल जाएगा कि दुनिया का वक्त इतना थोड़ा सा होता है, तो इसका भी नहीं पता कि ये 6 दिन कौन से 6 दिन है, किस तरह के, बस अल्लाह ने फरमा दिया 6 दिन है और हमें मानना है कि ये 6 दिन ये 6 ही दिन है। अल्लाह अकबर। जो लोग इस साइंस को जरा गहराई से देखते हैं, उनके लिए आम इंसान से भी ज्यादा, बहुत ज्यादा निशान दिया है। चुनाचे अल्लाह ने ये आसमान और जमीन बना तो दी, इससे बड़ी हैरान कुन बात हमें साइंसदान बताते हैं कि ये जो हमारी जमीन है ये घूम रही है लट्टू की तरह। चुनाचे साइंसदान कहते हैं कि अल्लाह ने ये जो रात और दिन बनाया है इसकी साइंसी जो सबब है वो ये है कि दुनिया लट्टू की तरह पूरी घूमती है। जब ये लट्टू की तरह दुनिया घूमती है तो दुनिया के मुख्तलिफ मुल्कों के सामने सूरज आता है, फिर जब वो और घूमती है तो सूरज का रुख, सूरज जो है वो उस उन मुल्कों से हटके दूसरे मुल्कों की तरफ आ जाता है, फिर ये और घूमती है तो और मुल्कों की तरफ आ जाता है। तो इस तरह ये जो कहते हैं कि सूरज जो है वो मशरिक से निकलता है, तो सूरज बिल्कुल मशरिक से निकलता है। सबसे पहले जापान में डेट चेंज होती है, सुबह का वक्त सबसे पहले जापान में होता है, फिर दुनिया थोड़ी सी और घूमती है तो फिर चाइना और इस तरफ और मलेशिया की तरफ आता है, फिर दुनिया और घूमती है तो फिर बांग्लादेश और हिंदुस्तान, फिर पाकिस्तान में सुबह होती है, इसके बाद फिर अफगानिस्तान में, सऊदी अरब में, अफ्रीका, यूरोप में, और फिर आखिर में जाके अमेरिका की तरफ होती है। तो ये दुनिया इस तरह साइंसदानों ने ये इस बात को बताया कि जी असल तो दुनिया लट्टू की तरह घूम रही है और हर वक्त घूम रही है, और ये 24 घंटे में दुनिया जो है ये पूरा एक चक्कर लट्टू की तरह घूम जाती है, और ये अरबों सालों से इसी तरह घूम रही है। अल्लाह कौन घुमा रहा है इसे? तो अल्लाह ताला किसी मुबारक आयत में फरमा रहे हैं युगशिल लैलन्नार, रात जो है वो क्या करती है, रात दिन के ऊपर गश, रात दिन पर अल्लाह ताला वो है जिसने रात को दिन पर उड़ा दिया। अल्लाह अकबर, लफ्ज देखें, अल्लाह ने रात को दिन पर उड़ा दिया, यानी दिन होता है और आहिस्ता आहिस्ता जैसे चादर आप ओढ़ते हैं ना आहिस्ता आहिस्ता, ये रात भी आहिस्ता आहिस्ता आ रही होती है और एक वक्त आता है कि पूरी तरह से ढांप लेती है। तो अल्लाह अकबर, तो जो लोग साइंस में ज्यादा इंटरेस्ट लेते हैं उनके लिए तो निशानियां ही निशानियां है। अल्लाह अकबर, सिर्फ ये नहीं कि दुनिया लट्टू की तरह घूम रही है, दुनिया के करीब सितारे, दुनिया के करीब तो नहीं कहेंगे, सबसे करीब जो सितारा है वो सूरज है, और वो सूरज जो है जो इस दुनिया से 13 लाख गुना बड़ा है, ये भी लट्टू की तरह घूम रहा है। और साइंसदान कहते हैं कि ऐसे आज के साइंसदान कहते हैं कि ऐसे 600 से 800 अरब सितारे इस गैलेक्सी में हैं। अल्लाह की शान, ये साइंसदान इन्होंने टेलीस्कोप से पिक्चर्स ली, उन्होंने कहा जो गैलेक्सीज होती हैं वो भी लट्टू की तरह घूम रही होती है। तो हर चीज जो आसमान में है, चाहे ये हमारी जमीन है जिसको अर्थ कहते हैं, चाहे ये सूरज है, चाहे ये 600 से 800 अरब सितारों वाली गैलेक्सी है, ये सारी लट्टू की तरह भी घूम रही है और ये सारे किसी की ना किसी चीज के गिर्द भी घूम रहे हैं। अल्लाह अकबर, बगैर सुतूनों के, बगैर नजर आने के कौन घुमा रहा है, ये कैसे घूम रही है, कितनी ताकतवर वो जात है जो इन सबको घुमा रहा है। तो इस मुबारक आयत में अल्लाह ने दावत आम सादा लो, इंसान जिसकी तालीम भी ज्यादा नहीं, उसको भी दावत दी है कि पहचानो अल्लाह को। और जो एस्ट्रोनॉमी में पीएचडी करता है और जिसने बहुत ज्यादा टेलीस्कोप देखे हैं, उसको भी दावत दी कि पहचानो अल्लाह को, कि जिसने ये सूरज और ये सितारे और ये चांद और ये अल्लाह ने कहकशां बना दी। और फिर अल्लाह ने फरमाया वश्शम्सा वल कमरा वन नुजूम, ये सूरज हो गया, ये चांद हो गई, ये सितारे जो सारे हैं مسخرات بامره, کون چلا رہا ہے؟ اللہ نے کہا یہ سب کے سب تابعدار ہیں اللہ کے حکم کے, ہل نہیں سکتے ہیں جب تک کہ اللہ نہ چاہے, ان کو اللہ چلا رہا ہے. اور اگر اس کے خلاف آپ کچھ بتا سکیں گے جی کون چلا رہا ہے تو بتاؤ, تو اس کا کوئی جواب نہیں ہے. اللہ اکبر, اللہ تعالیٰ اس مبارک آیت میں بہت ہی اسٹرینتھ والی بات کر, بڑی زبردست قسم کا چیلنج. الا لہ الخلق والامر, جان لو سن لو اسی کا کام پیدا کرنا ہے, اسی کا کام حکم فرمانا ہے. اور ہم جو مخلوق اللہ نے جو ہمیں پیدا کیا, ہمیں بھی سمجھا دیا کہ یہ ساری چیزیں جو تمہارے ارد گرد ہیں ان کو نشانی سمجھتے ہوئے اللہ کو مانو, اور اگر ان کو نشانی سمجھتے ہوئے اللہ کو ماننے میں دقت, تو جو تمہارے سچے لوگ ہیں جو انبیاء کرام ہیں ان کو ہم نے ان کی حقیقت بھی بتائی, ان پر وحی بھیجی, ان کی وحی کو مانو. اللہ اکبر, تو ہمارا کام اللہ کی نشانیوں کو پہچاننا, اور اللہ تعالی نے عقل استعمال کرنے کے لیے فرمایا. جو عقل والے ہوتے ہیں وہی اس دنیا کی ان فی خلق السماوات, اس دنیا کی تخلیق کو پہچاننے کے لیے, اس دنیا میں رات اور دن کیسے ہوتا ہے, آسمان اور زمین کیا کر رہے ہیں, اللہ تعالیٰ نے کہا یہ عقل مند لوگ ہوتے ہیں جس کے بارے میں سوچتے ہیں. اور یہی عقل مند لوگ جب پہچان لیتے ہیں پھر رات دن اللہ کو یاد بھی کرتے ہیں. جب پتہ چل گیا کہ یہ سب کچھ اللہ نے بنایا, مجھے بھی اللہ نے بنایا, اس زمین کو بھی اللہ نے بنایا, آسمان کو اللہ نے بنایا, اتنی مخلوق ہے. آج کہتے ہیں کہ 50,000 سے زیادہ قسم کی مخلوق اس دنیا میں موجود ہے, سب کو اللہ نے بنایا. تو جب یہ پتہ چل جاتا ہے پھر آپشن کوئی نہیں رہتا ہے سوائے یہ کہ انسان اللہ کے سامنے سجدہ ریز ہو جائے. اللہ نے قرآن میں یہ بھی بتا دیا, ہم نے انسان اور جنوں کو نہیں بنایا سوائے اللہ کی عبادت کے لیے. تو یہ بات سمجھ لے کہ عبادت ہی ہمارا مقصد ہے. یہ سارا جو کارخانہ اللہ نے ہمیں دکھایا نا, یہ دکھانے کا مقصد یہ تھا کہ اللہ کی بڑائی کو سمجھو, پھر اللہ کے سامنے سجدہ ریز ہو. ہاں اس دنیا میں اللہ نے ہمارے ساتھ ضرورتیں رکھی ہیں, ہمیں کھانا پینا بھی ہے, ہمیں سونا بھی ہے, ہمیں آپس میں انٹریکٹ کرنا بھی ہے. انسان اکیلا بھی نہیں رہ سکتا, دوسرے انسانوں کی بھی اس کو ضرورت ہے. تو اپنی ضرورت کو ضرورت رکھتے ہوئے باقی سارا وقت عبادت میں گزارو, وہ تمہاری سب سے بڑی ضرورت ہے. تو اس ساری مبارک آیت, بڑی بہت ہی اہم ترین آیت قرآن, بہت زبردست چیلنج اللہ نے دے دیا کم تعلیم یافتہ شخص کو بھی اور زیادہ تعلیم یافتہ شخص کو. جب اتنا طاقتور وہ پروردگار ہے تو اب تم نے کیا کرنا ہے؟ اللہ نے اس مبارک آیت میں بتا دیا, تبارک اللہ رب العالمین, برکت والا ہے تیرا رب. بس اب تو اپنے رب کی رسی کو پکڑ لے, خوب عبادت میں لگ جا. بہت طاقتور کے ساتھ دوستی کر لی, اب تیری ضرورتیں تیری خواہشیں وہ پوری کر دے گا. اسی لیے حدیث قدسی ہے, اللہ رب العزت فرماتے ہیں اے میرے بندے تو اپنے آپ کو میری یاد کے لیے فارغ کر, میں تیرے دنیا کے کاموں میں تیرا مددگار بن جاؤں گا. اور اے میرے بندے اگر تو ایسا نہیں کرے گا تو میں تیرے دل کو مشاغل سے بھر دوں گا, بڑا مصروف کر دوں گا.
तो ये हम जो सोचते हैं ना कभी कभी कि जी अच्छा मैं अपने कामों से फारिग हुआ ना, बेटी की शादी मेरी हो जाए ना, इसके बाद मैं फिर इबादत शुरू करूंगा, ये उल्टी तरतीब है। अल्लाह ताला फिर इंसान को जिसने प्रायोरिटी नहीं दी ना अल्लाह की याद को, अल्लाह की इबादत को, कि जी बेटी की शादी ज्यादा जरूरी है या और दूसरे काम ज्यादा जरूरी है, ये काम जरूरी, वो काम जरूरी, मेरा कारोबार, इन चीजों को जब जरूरी ज्यादा समझा और अल्लाह की याद को प्रायोरिटी लिस्ट में नीचे रखा, अल्लाह ने कहा मैं तुझे उस याद तक पहुंचने भी नहीं दूंगा। ये कोई छोटी चीज नहीं है, इतने बड़े मालिक के साथ ताल्लुक हो जाना, जिसने ऐसे आसमान और जमीन बना दिए, जिसके लिए ये दुनिया का कुछ भी नहीं है। तो तरतीब भी यही है, इंसान इबादत को सबसे पहली प्रायोरिटी दे तो दुनियावी काम भी सारे अल्लाह के हाथ में। अल्लाह लिल्लाहिल खल्क वल अम्र, अला लहुल खल्क वल, कि जान लो, अला जब कहते हैं ना ये ऐलान होता है, सुन लो ऐलान कि अल्लाह ही पैदा करने वाला, अल्लाह ही का हुक्म चलना है। तो इबादत को प्रायोरिटी दो, अक्ल करो, तो आज बाकी सारी चीजों को प्रायोरिटी है। शॉपिंग कर लो ना तो फिर मेरा काम लगा दो, शॉपिंग की वजह से नमाज छोड़ दी, अल्लाह अकबर क्या हो गया। फिर अल्लाह रब्बुल इज्जत ने इस कायनात के बनाने वाले ने अपने नाम में भी बरकत, एक तो इस मुबारक आयत फरमाया तबारक अल्लाह रब्बुल आलमीन, बरकत वाला है तेरा रब जो तमाम जहानों का रब है, बरकत वाला है अल्लाह जो तमाम जहानों का रब है। एक आयत में अल्लाह रब्बुल इज्जत फरमाया तबारक अस्मा रब्बी, बरकत वाला है तेरे रब का नाम, अल्लाह की जात तो बरकत वाली, उसका नाम भी बरकत वाला। जो शख्स अल्लाह का नाम लेता है, अल्लाह को याद करता है, उस शख्स की जिंदगी भी बरकत, उस शख्स का देखना भी बरकत, उस शख्स की जुबान में भी बरकत, शख्स के कानों में सुनने में भी। इसलिए हदीस कुदसी है, अल्लाह ताला फरमाते हैं मेरे बंदे तू अपने आप को मेरी याद के लिए फारिग कर, मैं तेरे कामों में तेरा मददगार बन जा। माफी चाहता हूँ, एक और हदीस कुदसी, अल्लाह ताला फरमाते हैं मेरा बंदा इबादत करते करते मेरे इतने करीब हो जाता है कि मैं वो आंख बन जाता हूं जिससे वो देखता है, मैं वो कान बन जाता हूं जिससे वो सुनता है, मैं वो जुबान बन जाता हूँ जिससे वो बोलता है। तो इबादत कर ली, अल्लाह से दोस्ती हो गई, ओहो फिर बरकत का क्या आलम है। मैं कह रहे हैं वो मेरी निगाह से देखता है, ऐसे उसको नजर चीजें आती हैं जो तो किसी और को नजर नहीं आ सकती, जो उसको समझ में आएगा वो किसी और को समझ में आएगी, जो उसकी जुबान से असर अंदाज बात निकलेगी वो किसी और की जुबान से निकलेगी, मैं वो जुबान बन जाता हूं जिससे वो बोलता है। अल्लाह का नाम बरकत वाला, अल्लाह की जात बरकत वाली, जिसने सही तरह से रियलाइज कर लिया कि वो कितनी ताकतवर, वो कितनी गालिब जात है, वो कितनी हमारे हर काम के अंदर माइक्रो लेवल पे इन्वॉल्व जात है, उसका और कोई काम ही नहीं रहेगा सिवाय ये कि वो अल्लाह की इबादत करेगा। किताबों में वाकयात लिखे हैं कुछ ऐसे बुजुर्गों के कि जिन्होंने वाकई इबादत का हक अदा किया, अल्लाह की इबादत की और वाकई अल्लाह रब्बुल इज्जत ने ये करके दिखाया कि अल्लाह वो आंख बन गए जिनसे वो देखते थे, और वो जुबान बन गए जिनसे वो बोलते थे, और वो कान बन गए जिनसे वो सुनते थे। चनाचे अब्दुल्ला दरबंदी रहमतुल्लाह अलैह दरबंद के इलाके के एक बुजुर्ग गुजरे हैं, इनका वाकया किताबों में मुख्तलिफ किताबों में लिखा है, तातारी फितना आया और मुसलमानों के ऊपर उन्होंने खूब अलगार की, اور ایک کے بعد ایک شہر فتح کرتے گئے. اتنی دہشت ان کی تھی کہ کئی مرتبہ ایسا بھی ہوا کہ ایک ایک دن میں دو دو لاکھ مسلمانوں کے سر قلم کیے. آخر میں وہ ڈر خوف پیدا ہو گیا تھا ان تاتاریوں کا کہ یہ جس شہر میں آتے اعلان کرتے کہ ہم اندر آ رہے ہیں, اپنی جان بچانا چاہتے ہو تو شہر خالی کر دو, مسلمان سارا شہر خالی کر کے چلتا, کوئی ایک بندہ نہیں رہتا اور وہ خود سارا. تو یہ حال ہو گیا تھا ان کی دہشت کا. تو تاتاری جب پہنچے دربند کے علاقے میں تو پھر انہوں نے, کیونکہ اتنی فتوحات کرتے ہوئے آ رہے تھے, تو تاتاری شہزادے نے کہا کہ جا کے شہر میں اعلان کر دو کہ تاتاری آ گئے ہیں, شہر چھوڑ دو, ہم نے شہر پہ قبضہ. خوف و ہراس اتنا تھا, سارے لوگ شہر چھوڑ کے بھاگ گئے کہ تاتاری آ گئے ہیں. یہ بزرگ عبداللہ دربندی رحمتہ اللہ علیہ یہ مسجد میں تھے, ان کو بھی کہا گیا تو انہوں نے کہا کہ نہیں, میں نہیں جاتا, میں مسجد میں ہوں, میں اللہ کی عبادت کر رہا ہوں. جو تاتاری شہزادے کے جو لوگ تھے انہوں نے آ کے بتایا تاتاری شہزادے کو, جی پورا شہر خالی ہو گیا, ہر بندہ چھوڑ کے چڑھ گیا, ایک بڑے میاں ہے, بوڑھا آدمی ہے, مسجد میں بیٹھا ہے, وہ کہتا ہے جی مسجد چھوڑ کے نہیں جا رہا, اور وہ کہتا ہے کہ یہاں تیرے شہزادے کا حکم نہیں چلتا تاتاری, یہاں اللہ کا حکم چلتا ہے, یہ اللہ کا گھر ہے. شہزادے کو بڑا غصہ ہے, انہوں نے کہا اچھا ایسے کہہ رہا ہے بوڑھا آدمی, انہوں نے کہا اس کے ہاتھوں میں زنجیریں, پیروں میں زنجیریں ڈال کے لے آؤ میرے سامنے پیش کر. تو شہزادے کے لوگ جو ہیں وہ گئے اور انہوں نے جا کے ان بزرگوں کے ہاتھ کو پیر کو باندھ دیا زنجیروں سے اور لا کے شہزادے کے سامنے کھڑا رکھ دیا. شہزادے نے خود بات کی کہ بڑے میاں تمہیں ہمارا حکم نہیں ملا کہ تم شہر چھوڑ کے چلے جاؤ, ہم آ رہے ہیں. حضرت عبداللہ دربندی رحمت اللہ علیہ نے فرمایا کہ دیکھیں یہ مسجد ہے, مسجد اللہ کا گھر ہے, خالق کے کائنات کا گھر, اس میں تیرا حکم نہیں چلتا, تو میں اللہ کے گھر میں بیٹھا ہوں اس لیے تیرا حکم نہیں مانوں گا, یہاں تیرا حکم نہیں چلتا. انہوں نے کہا کیسے نہیں چلتا, حکم نہیں چلتا, یہ دیکھیں زنجیریں باندھ کے تمہیں میرے سامنے کھڑا کر دیا, کر سکے تم کچھ؟ تو حضرت عبداللہ دربندی رحمتہ اللہ فرمایا کہ اچھا یہ زنجیریں کیا ہے, اور انہوں نے زور سے فرمایا, زور سے ضرب لگائی اللہ, اور جیسے ہی زور سے ضرب لگائی نا اللہ, یہ ساری زنجیر جو ہے یہ زمین پہ گر گئی, ٹوٹ کے نیچے گر گئی. شہزادہ بھی حیران اور دربار میں کھڑے سارے لوگ حیران. اللہ اللہ, واقعی حدیث پاک میں آیا انسان عبادت کرتے کرتے ایک ایسے مقام پہ پہنچتا ہے کہ اللہ رب العزت فرماتے ہیں کہ میں وہ زبان بن جاتا ہوں جس سے وہ بولتا ہے. تو اس زبان سے اللہ کا لفظ نکلا, ساری زنجیریں گر گئی. شہزادے میں بھی ہیبت تاری ہوئی, نے کہا اچھا ٹھیک ہے بزرگ آپ چلے جائیں, آپ مسجد میں بیٹھے آپ کو کچھ نہیں کہا. شہزادے کو سمجھ میں آ گیا کہ یہ کوئی بہت ہی برگزیدہ شخصیت ہے. پھر کچھ عرصے بعد شہزادہ ان سے ملنے بھی گیا, پھر اپنے مسائل بھی ڈسکس کرتا تھا کہ جی آپ اللہ کے قریب ہیں, آپ میرا یہ مسئلہ حل کر دیں, تو آپ مجھے یوں کر دیں. اللہ والوں کا بھی کام کہ اپنے قریب ہونے والوں کو محبت دیتے ہیں, دین سیکھنے کے والوں کو محبت دیتے ہیں. حضرت نے بھی بڑی محبت تھی. شہزادہ تیار ہو گیا اسلام قبول کرنے کے لیے, مگر اس نے حضرت سے کہا کہ حضرت اگر میں نے کہہ دیا کہ میں مسلمان ہو گیا ہوں تو میرا سر بھی قلم کر دیا. حضرت نے فرمایا کہ میری فراست یہ کہتی ہے کہ ایک دن تو بادشاہ بنے گا, جب تو بادشاہ بنے تب اعلان کر دینا, تب تو تجھے کوئی کچھ نہیں کہے. اور دیکھیے اللہ کی بات, اس حدیث پاک کی بات سچ ہوئی. اللہ فرماتے ہیں میں وہ آنکھ بن جاتا ہوں جس سے وہ دیکھتا ہے, اور جو انہوں نے فرمایا واقعی ایسا ہوا. وہ آنکھ کتنا آگے دیکھتی تھی, واقعی ایک دن آیا کہ یہ شہزادہ بادشاہ بنے, اور پھر اس نے اعلان کیا ساری رعایا بھی مسلمان بن گئے, اور اس شہزادے کی جو حکومت تھی گو کہ تاتاری حکومت تھی مگر وہ مسلمانوں کی حکومت ہو گئی, ایک مرتبہ پھر اسلامی حکومت جو ہے وہ قائم ہو گئی. اللہ تبارک اللہ رب العالمین برکت والا ہے, اللہ تیرے اللہ تمام جہان کا رب. اس مبارک آیت میں اللہ نے اپنا انٹروڈکشن کروایا, اور یہ انٹروڈکشن ایسا کہ خود بخود انسان نتیجہ خز کرتا ہے کہ اب میرا کام یہی کہ میں خوب خوب اللہ کو یاد کروں, اللہ کی عبادت کروں, اسی سے میری دنیا بھی بنے گی اور اسی سے میری آخرت بھی بنے گی. اللہ تعالیٰ ہمیں اس مبارک آیت پر عمل کی توفیق عطا فرمائے. یہاں آ کے آج کا سبق مکمل ہوتا ہے, یا آج ایک مرتبہ پھر ترجمہ کرتا ہے. اعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم. ان ربکم اللہ الذی خلق السماوات والارض, بے شک تمہارا رب اللہ ہے جس نے پیدا کیا آسمان اور زمین, فی ستۃ ایام چھ دن میں, ثم استوی علی العرش پھر قرار پکڑا عرش پر, یغشی اللیل النہار اڑاتا ہے رات پر دن کو, یطلبہ حثیثا کہ وہ اس کے پیچھے لگا آتا ہے دوڑتا ہوا, والشمس والقمر والنجوم مسخرات بأمره, اور سورج اور چاند اور تارے اللہ نے تابعدار بنا دی اپنے حکم سے, الا سن لو له الخلق والامر, اسی کا کام پیدا کرنا ہے اور اسی کا حکم ہے. تبارک اللہ رب العالمین, بڑی برکت والا ہے اللہ جو رب ہے ساری جگہ. یہاں آ کے آج کی کلاس مکمل ہوتی ہے. دعا کر لیجئے, آج مراقبہ بھی ہم موقوف رکھ رہے ہیں, آج جس نے 5 بجے کہیں پہنچنا ہے بہت جوڑا ہے, تو اس لیے دعا کر لیجئے. الحمدللہ رب العالمین, والصلاة والسلام على سید الانبیاء والمرسلین, اللہم انا نسألک علما نافعا وعملا متقبلا ولسانا ذاكرا وقلبا خاشعا ورزقا واسعا وشفاء من كل داء, وصلى الله تعالى على حبيبه سيدنا محمد وعلى آله وأصحابه أجمعين برحمتك يا أرحم الراحمين. جزاكم الله. آج کی کلاس تھوڑی سی شارٹ تھی, اس کے لیے معذرت ہے. انشاءاللہ اگلی کلاس اپنے وقت پہ شروع بھی ہوگی اور انشاءاللہ پورے وقت کی ہوگی. جزاکم اللہ. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.